नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
असार 14 गते दोस्रो चरणको चुनाव गर्ने सरकारको निर्णय, आयोगद्वारा नयाँ कार्यतालिका सार्वजनिक, असार 14 गते पनि चुनावमा भाग नलिने भन्दै मधेसी दलद्वारा आन्दोलनको घोषणा।
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसद बैठक अवरुद्ध, के गर्ने भन्ने निर्णय गर्न आयोगको बैठक चल्दै।
राष्ट्रपतिले दिएको समयभित्र दलहरू सहमतिको सरकार गठन गर्न असफल, भोलिदेखि बहुमतीय प्रक्रिया शुरू हुने।
अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट, 80 जनाको ज्यान गयो, 350 जना भन्दा धेरै घाइते।
र राष्ट्रिय महिला लिग फुटबलमा कैलाली सिन्धुपाल्चोक र ताप्लेजुङको जित, नवलपरासी मोरङ र बारा पनि विजयी।
नमस्कार है आमा, चुनाव जितेकै दिनदेखि आउँछु भनेको, दुःख पाएर विदेशबाट फर्कन पर्यो अर्काले पनि, अहिले अर्कालाई कस्तो छ?
हेर्नु न अध्यक्ष बाबु, दुइटै हात काटिएपछि पानी पनि अरूले खुवाइदिनुपर्छ, मेरो खपरमा त दुःख मात्रै लेखेको रहेछ।
पिर नगर्नु आमा, हात गए पनि हिम्मत गएको छैन। यस्तो दुःखमा वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट सहयोग पाइन्छ भन्थे, अध्यक्षज्यूले केही सहयोग गरिदिए।
यस्ता मान्छेले सहयोग पाउँछन् र बाबु?
पाउँछन् नि आमा, विदेशमा काम गर्ने कामदारको करार अवधिभित्र अशक्त हुने गरी अङ्गभङ्ग वा बिरामी भएमा बढीमा 3 लाखसम्म वा मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्धन बोर्डले 3 लाख रुपियाँ आर्थिक सहयोग गर्छ। यसबाहेक वैदेशिक रोजगार प्रवर्धन बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका कामदारका छोराछोरीलाई 12 कक्षासम्म पढ्नका लागि छात्रवृत्ति पनि दिन्छ। यसका साथै वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने व्यक्तिको शव काठमाडौँको एयरपोर्टदेखि आफ्नो घर ठेगानासम्म पुर्याउन पनि बोर्डले निशुल्क सवारी उपलब्ध गराउँछ।
नेपाल सरकार वैदेशिक रोजगार प्रबन्धन बोर्डको सचिवालय नयाँ बानेश्वरमा सम्पर्क गर्नुहोला।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक,
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले दोस्रो चरणको चुनाव असार 14 गते बुधबारका दिन गर्ने निर्णय गरेको छ। यसअघि जेठ 31 गतेबाट असार 9 गतेका लागि सारिएको चुनाव इस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार 14 गतेका लागि सार्ने निर्णय भएको हो। रमजान महिनाको समाप्तिपछि चुनावको मिति घोषणा हुँदा मुस्लिम समुदायको माग र भावनाको कदर हुने भएकाले त्यसको स्वागत गरिएको नेपालगंजका मुस्लिम अगुवा मोहम्मद हारूनले बताउनुभयो। निर्वाचन आयोगले 744 वटै स्थानीय तहको चुनाव एकैपटक वैशाख 31 गते गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएका बेला त्यस अघि पनि सरकारले राजनैतिक वातावरण कायम गर्ने भन्दै दुई चरणमा चुनाव गर्ने गरी दोस्रो चरणको चुनाव जेठ 31 गते गर्ने निर्णय गरेको थियो। मौसमको हिसाबले असार 9 या 14 खासै भिन्नता नभएकाले राष्ट्रिय जनता पार्टी राजपालाई समेत चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले अर्को मिति घोषणा गरेको हो। सरकारले निर्वाचन ऐन संशोधनका लागि संसदमा प्रस्ताव समेत दर्ता गरेको छ। राजपालाई उम्मेद्वारी मनोनयनमै देखिएको कानूनी जटिलता हटाउन ऐन संशोधन गर्न लागि हो।
यसैबीच निर्वाचन आयोगले असार 14 गते हुने स्थानीय तहको चुनावको लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले निकालेको तालिका अनुसार असार 2 गते बेलुकी 5 बजेसम्म उम्मेद्वारको मनोनयन दर्ता गरिनेछ, 3 गते दावी विरोधको उजुरी दिन पाइनेछ भने 4 गते उम्मेद्वारको नामावली प्रकाशन हुनेछ, असार 4 गते उम्मेद्वारी फिर्ता लिन सक्ने र 5 गते अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ। असार 5 गते नै उम्मेद्वारलाई चुनाव चिन्ह दिने र असार 14 गते बिहान 7 गते 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ।
सरकारले दोस्रो चरणको चुनावको मिति सारे पनि राष्ट्रिय जनता पार्टी सम्बद्ध संघीय गठबन्धनले भने चुनावमा भाग नलिने संकेत गरेको छ। आज बसेको गठबन्धनको बैठकले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौँको बिजुली बजारमा बेलुकी बसेको गठबन्धनको बैठकले भोलिदेखि 25 गतेसम्म आन्दोलन परिचालन समिति गठन गरेर चक्का जाम गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। संविधान संशोधन लगायतका आफ्ना माग पूरा नगरेरै सरकारले चुनावको मिति घोषणा गरेपछि आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरिएको गठबन्धनका नेता मनिष कुमार सुमनले जानकारी दिनुभयो। उहाँका अनुसार भोलिदेखि 21 गतेसम्म लिम्बुवान, थरुहट, तराई र मधेसका जिल्लामा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय भएको छ। यो एक हप्ताको बीचमा सरकारलाई चुनावको वातावरण बनाउन समय दिइएको र सरकारले वातावरण नबनाए थप कडा खालका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने नेता सुमनको भनाई छ। यस्तै आज दिउँसो बसेको मधेसी मोर्चाको बैठकले आजदेखि पर्सीसम्मका लागि घोषणा गरेका विरोधका सबै कार्यक्रम भने फिर्ता लिएको थियो।
दोस्रो चरणको चुनावका कारण कक्षा 11 को परीक्षा असार 1 गतेदेखि शुरू हुने भएको छ। यसअघि असार 8 गतेदेखि परीक्षा शुरू हुने भनिएकोमा नेपाल सरकारले असार 14 गते दोस्रो चरणको चुनाव गर्ने घोषणा गरेपछि अगाडि सारिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दिल्ली रिमालले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षा 10 गतेसम्म सञ्चालन हुनेछ। परीक्षाको धेरै तयारी सकिएको पनि उहाँले बताउनुभयो। परीक्षाका लागि प्रश्नपत्र छाप्ने र परीक्षा केन्द्र तोक्ने लगायत सबै प्राविधिक तयारी पनि सकिएको रिमालको भनाइ छ। चुनावकै कारण कक्षा 11 को परीक्षा सरेको यो तेस्रो पटक हो।
भरतपुर महानगरपालिकाको मतगणना विवादबारे निर्णय गर्न निर्वाचन आयोगको बैठक 8 घण्टादेखि बसिरहेको छ। बिहान 11 बजे शुरू भएको आयोगको बैठकमा भरतपुरमा फेरि मतदान गराउने कि मतगणनालाई अघि बढाउने भन्ने बारे छलफल चलिरहेको हो। आयोग निकट उच्च स्रोतका अनुसार भरतपुरमा फेरि मतदान गराउँदा गलत नजिर बस्ने भएकाले आयोगले च्यातिएको मतपत्रलाई बदर घोषित गरेर मतगणना अघि बढाउने निर्णय गर्ने सम्भावना छ। घटनाबारे छानबिन गर्न आयोगले सोमबार गीता प्रसाद तिमिल सिन्हाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो। निर्देशन अनुसार समितिले आज आयोग समक्ष प्रतिवेदन समेत बुझाइसकेको छ। स्थानीय तह निर्वाचन ऐन 2073 कुनै कारणले मतपत्र नोक्सान भएमा त्यो मतदान केन्द्रमा फेरि मतदान गराउनुपर्ने कानूनी व्यवस्था गरेको छ। तर भरतपुरमा मतगणनामा बसेका दलका प्रतिनिधिले नै नियतवश मतपत्र च्यातेको निष्कर्ष निकाल्दै आयोगले मतगणना अघि बढाउने तयारी गरेको स्रोतले दावी गरेको छ। यदि भरतपुरमा फेरि मतदान गराएर अरू ठाउँमा समेत त्यस्तै घटना दोहोरिन सक्ने भन्दै आयोगमा गम्भीर छलफल भइरहेको छ। आइतबार राति भरतपुर महानगरपालिकाको 19 नम्बर वडाको मतगणना जारी रहेका बेला माओवादी केन्द्रका प्रतिनिधि मधुने उपाने र द्रोणराज शिवाकोटीले मतपत्र च्यातेपछि मतगणना रोकिएको छ।
यसैबीच नेकपा एमाले भरतपुर महानगरपालिकाको मतगणना तत्काल शुरू गर्न माग गर्दै संसद बैठक अवरूद्ध गरेको छ। आज बसेको संसद बैठकमा सत्तापक्षले नियोजित रूपमा पुनः मतदान गराएर एमालेका उम्मेद्वार देवी गेवालीलाई हराउन लागेको भन्दै एमाले बैठक चल्न नदिएको हो। आजदेखि बजेटमाथि छलफल गर्ने तयारी भए पनि एमालेको अवरोधका कारण बैठक भोलि दिउँसो 1 बजेसम्मका लागि सरेको छ। एमालेका नेता सुरेन्द्र पाण्डेले भरतपुरको मतगणना शुरू नभएसम्म संसद चल्न नदिने बताउँदै तत्काल मतगणना शुरू गर्न माग गर्नुभयो। हार्ने अवस्थामा पुगेपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेर जनमतको अवमूल्यन गरेको पाण्डेले आरोप लगाउनुभयो। उहाँले यस्तै गरी हार्ने अवस्थामा पुगेपछि मतपत्र च्यात्ने हो भने देशै भरिको मत परिणाम सार्वजनिक नहुने र 5 वर्षसम्म चुनाव भइरहने दावी गर्नुभयो। मतगणना शुरू नगरी मतदान गर्ने निर्णय गरिए एमाले आफैले देवी गेवाली मेयरमा निर्वाचित भएको घोषणा गरी अघि बढ्न बाध्य हुने पाण्डेले चेतावनी दिनुभयो।
उफ्रेर च्यात्ने जुन खालको काम भयो यो सरासर जनताको अभिमतमाथि पराजयको मानसिकताबाट गरेको एक प्रकारको कुकृत्य थियो। सभामुख महोदय करिब करिब अब मत निष्कर्षतिर जाँदै थियो। त्यस अवस्थामा जुन किसिमको हरकत त्यो कुनै मतदान केन्द्र कब्जा सब्जा केही पनि थिएन। त्यसलाई कुनै हालतमा पनि नेकपा एमाले मान्न सक्दैन र तुरन्त मतगणना त्यहाँ जारी गर्नुपर्दछ। यदि त्यस खालको प्रकृतिमा अन्यथा निर्णय भयो भने स्वाभाविक छ नेकपा एमाले यो नतिजा विजयी भयो भनेर स्वयं आफै घोषणा गरेर अगाडि बढ्न बाध्य हुनेछ।
यस्तै भरतपुर महानगरपालिकामा रोकिएको मतगणना शुरू गर्न माग गर्दै अनेरा सोभ्युले आज काठमाडौँमा मशाल जुलुस निकालेको छ। षड्यन्त्रपूर्वक मतपत्र च्यातेर मतदाताको अपमान गरिएको भन्दै सरकारलाई दबाब दिन मशाल जुलुस निकालिएको अनेरा सोभ्युका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो।
हामीलाई भर्खरै प्राप्त समाचार अनुसार निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका के कति मतपत्र च्यातिएका हुन् त्यसको यकिन गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। मतपत्र च्यातिएको बारेमा अध्ययन गर्न आयोगले पठाएको टोलीले मतपत्र च्यातिएको र ती मतपत्रलाई पोको पारेर राखिएको भन्ने प्रतिवेदन दिएकाले के कति मतपत्र च्यातिएका हुन् यकिन गर्न आयोगले भनेको हो। अब मुख्य निर्वाचन अधिकृतले भरतपुरबाट के कति मतपत्र च्यातिएका हुन् त्यसको जानकारी दिएपछि मात्र भरतपुरको मतगणना के गर्ने भन्ने बारेमा आयोगले निर्णय गर्ने भएको छ। सी धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले असार 14 गते दोस्रो चरणको चुनाव गर्ने सरकारको निर्णय, आयोगद्वारा नयाँ कार्यतालिका पनि सार्वजनिक, भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसद बैठक अवरूद्ध, च्यातिएका मतपत्रको विवरण पेश गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन आयोगको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, दलहरू राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयमा सहमतीय सरकार गठन गर्न असफल भएका छन्। एक हप्ताभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपतिले समय दिए पनि दलहरूले सहमतीय सरकार गठनका लागि खासै पहल गरेनन्। सहमतीय सरकार गठनको लागि तोकिएको समयको अन्तिम दिन आज राष्ट्रपतिले सबै दललाई बोलाएर छलफल गर्नुभएको छ। राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि आज अन्तिम दिन भएकोले यसलाई सदुपयोग गर्न दलहरूलाई आग्रह गरेको उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो। आजसम्ममा सहमतिको सरकार गठन हुन नसकेपछि अब बहुमतीय प्रक्रियाको आधारमा सरकार बन्नेछ। यसबीच सहमतिको सरकार गठनको सम्भावना सकिएपछि संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल शुरू गरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको स्थानीय तहको चुनावमा एक ढिक्का भएर जुट्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ। पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले अहिलेको सरकारले नागरिकलाई राहत हुने अनेकौं काम गरे पनि त्यसको प्रचार गर्न नसक्दा अर्को पार्टीले फाइदा लिएको भन्दै सरकारका राम्रा कामको प्रचार गर्न सांसदलाई निर्देशन दिनुभयो। लोड सेडिङ अन्त्य, 25 वर्ष यताकै बढी आर्थिक वृद्धिदर, 12 वर्ष यताकै कम मूल्य वृद्धिदर, द्रुत मार्गको शिलान्यास, हुलाकी राजमार्ग बनाउने निर्णय जस्ता काम अहिलेको सरकारले गरे पनि प्रचार गर्न नसक्दा काम गरेर पनि जस पाउन नसकेको प्रधानमन्त्री प्रचण्डको गुनासो छ। उहाँले अन्य दलहरूले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल पनि बेच्न नसकेको बताउनुभयो।
स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेशलाई मन्त्री परिषदले पारित गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारेको आदेश मन्त्री परिषदले पारित गरेपछि निर्वाचित जनप्रतिनिधिको अधिकार, कार्यक्षेत्र र सम्पादन बारेको अन्यलता अन्त्य भएको मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले जानकारी दिनुभयो। आदेश अनुसार प्रमुख या उपप्रमुखलाई नगरपालिका वा गाउँपालिकाका कार्यपालिका एवं सभाको बैठक बोलाउने र अध्यक्षता गर्ने तथा समापन गर्ने, बैठकमा कार्यसूची र प्रस्ताव पेश गर्ने, अध्यावधिक वा वार्षिक बजेट तयार पारी सभामा पेश गर्ने जिम्मेवारी दिइएको छ। यस्तै मन्त्रालयले भवन निर्माण ढाँचा स्वीकृत गरी 744 स्थानीय तहलाई उपलब्ध गराएको छ।
काठमाडौँ महानगरपालिकाको पहिलो बोर्ड बैठकले काठमाडौँलाई सफा राख्ने क्लीन द सिटी अभियान शुरू गर्ने निर्णय गरेको छ। महानगरपालिकाका मेयर विद्यासुन्दर साकिया र उपमेयर हरिप्रभा खड्गीले जिम्मेवारी सम्हालेपछि बेलुकी बसेको पहिलो बोर्ड बैठकले काठमाडौँलाई सफा राख्न क्लीन द सिटी अभियान शुरू गर्ने निर्णय गरेको हो। यस्तै बिहानै सबै फोहोर व्यवस्थापन गरिसक्ने, नेपालीसँगै नेपाल भाषालाई पनि बोलीचालीको भाषा बनाउने लगायतका विषयमा निर्णय भएका महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिनुभयो। मेयर साकेले भोलि नै काठमाडौँको बाँसबारीबाट आफै सड़कमा आएर सफाई अभियानको शुरूआत गर्नुहुने भएको छ।
यस्तै हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरूको बैठकले हेटौँडामा अब बन्ने घरको परिसरमा 3 बिरूवा हुर्काउनुपर्ने निर्णय गरेको छ। हेटौँडाका नवनिर्वाचित मेयर हरिबहादुर महतको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक सुरक्षा भत्ताको रकम घर घरमा नै पुर्याउने निर्णय पनि गरेको छ।
सरकारले स्थानीय तहका लागि आउँदो आर्थिक वर्षमा स्थानीय तहबाटै खर्च गर्न पाउने गरी 2,25,45,91,000 रुपियाँ बजेट छुट्याएको छ। आर्थिक वर्ष 2074-75 को बजेट मार्फत सरकारले गाउँपालिकाका लागि न्यूनतम 10-39 करोड़, नगरपालिकाका लागि 15-43 करोड़, उपमहानगरपालिकाका लागि 40-63 करोड़ र महानगरपालिकाका लागि 56 करोड़देखि 1,24 करोड़सम्म बजेट विनियोजन गरेको हो। तर नयाँ संरचना र नयाँ व्यवस्थामा नयाँ जनप्रतिनिधिलाई कसरी खर्च गर्ने भन्ने अन्यल नै छ। यसै विषयमा साथी पीटी लोप्चनले अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख मधुकुमार मरासुनीलाई स्थानीय तहलाई विनियोजन गरेको बजेट कसरी खर्च गर्न पाउँछन् भनेर सोध्नु भएको छ।
स्थानीय तहलाई जुन पैसा दिने भनेको छ हामीले, त्यो पैसा चाहिँ साउन 1 गतेदेखि निकासा हुन थाल्छ। त्यहाँ अहिले चाहिँ नेपाल सरकारले त्यहाँ कार्यकारी अधिकृतहरू पठाइ पनि सकेको छ र अहिले चाहिँ नेपाल सरकारको जुन हाम्रो चाहिँ खर्च सम्बन्धी आर्थिक प्रशासन सम्बन्धी नियमावली छ, त्यही कानून अनुसार नै खर्च हुने हो। त्यहाँ गएको पैसा चाहिँ यदि काम गर्छु भन्यो भने साउन 1 गते प्राप्त गरेर उनीहरूले भनौँ न त्यो अनुसार नै खर्च गर्न चाहिँ सक्छ।
यसका लागि उनीहरूले अख्तियारी लिनुपर्ने कुराहरू के हुन्छन्, कसरी खर्च गर्न पाउँछन्?
अब अहिलेको बजेटको एउटा राम्रो सुन्दर पक्ष भनेको चाहिँ यो फेरि बजेट संसदमा प्रस्तुत भइसकेपछि अथवा संसदले पास गरिसकेपछि जुन हाम्रो हिजो चाहिँ अख्तियारी फेरि दिनुपर्ने लिनुपर्ने अथवा कार्यक्रमहरू स्वीकृत गर्नुपर्ने गराउनुपर्ने जुन कुरा छ त्यसलाई चाहिँ अहिलेको विनियोजन विधेयकमा प्रस्ताव गरिएछ, त्यो चाहिँ अहिले इलिमिनेट नै भयो। अब त्यो पर्दैन, अख्तियार लिनु पर्दैन, कार्यक्रम स्वीकृत गराउनु पर्दैन। तर त्यसको मतलब फेरि यो पनि होइन कि जे मनलाई त्यही गर्न पाइन्छ। त्यो कारणले गर्दाखेरि अहिले चाहिँ अर्थ मन्त्रालयको नेतृत्वमा एउटा 5 सदस्यीय एउटा टोली पनि बनिसकेको छ, एउटा समूह समिति बनाएको छौँ हामीले। त्यसमा चाहिँ राष्ट्रिय योजना आयोग होइन अनि स्थानीय विकास मन्त्रालय समेतको प्रतिनिधि बसेर एउटा मार्गदर्शन जस्तो गाइडलाइन जस्तो हामीले चाहिँ उहाँहरूलाई छिटै पठाउँछौँ। अनि त्यो गाइडलाइनमा अनि हामीले सबै कुराहरू चाहिँ क्राइटेरियाहरू कसरी खर्च गर्ने, कुन कुन एरियामा खर्च गर्ने भने उहाँहरू पनि त नयाँ हुन्छ फेरि होइन, अब उहाँहरूलाई पनि पैसा त आयो, कहाँ के गर्ने भन्ने अलमल त छ। त्यो अलमल फुकाउने गरेर हामीले चाहिँ त्यो मार्गदर्शन छिट्टै पठाउँछौँ।
त्यो मार्गदर्शन चाहिँ उनीहरूले कहिलेसम्म प्राप्त गरिसक्छन् र के तयारी भइरहेको छ?
अब त्यो मार्गदर्शन चाहिँ छिट्टै, अब हाम्रो कार्यदललाई त 1 हप्ताको समय दिएका छौँ हामीले त्यो बनाउनुहोस् भनेर, अनि फेरि खर्च त साउन 1 गतेदेखि गर्ने हो, त्यसैले हामीसँग टाइम पनि छ, तिर्नुपर्ने छैन। मलाई लाग्छ जेठ मसान्तसम्म त मार्गदर्शन गइसक्छ।
जति बजेट छुट्याइएको छ त्यो चाहिँ किस्ता किस्ता तरिकाले जान्छ कि एकैचोटि चाहिँ निकासा हुन्छ?
त्यो त किस्ता जान्छ, चौमासिक निकासा जाने हो होइन। चौमासिक भनेको पहिलो चौमासको साउनमा जान्छ, त्यसपछि असोजमा, त्यसपछि चैतमा, त्यही सिस्टमले जाने हो। चौमासिक रूपमा जान्छ सबैतिर। अब प्रदेशको चाहिँ प्रदेश गठन नभइसकेको कारणले अहिले कसलाई निकासा दिने, अहिले केन्द्रीय सरकारले नै राख्छ। त्यो
अहिले सञ्चालित संरचनामा कार्यरत कर्मचारीको तलबहरू समेत त्यसैमा छ भनिएको छ, यो चाहिँ कसरी वितरण हुन्छ?
स्थानीय तहमा जस्तो शिक्षकहरू स्वास्थ्य कर्मीहरूको तलबको जुन कुरा छ त्यसको सबै विवरणसहित हामीले स्थानीय तहमा पठाउँछौँ। हिजोदेखि नै हामीसँग विवरण छ त्यो कुरा, त्यसैले गर्दाखेरि उहाँहरूलाई त्यही भएर त्यो सशर्तमा राखेको हो। उहाँहरूलाई योलाई दिनुहोस् भनेर हामीले त्यो हामीले भन्दा पनि शिक्षा मन्त्रालयले यो शिक्षकमा यतिजना टिचर, यो हेडमास्टर होइन, यतिजना माध्यमिक स्तरको, यति प्राविधिक स्तरको भनेर सबै डिटेल छ, त्यहाँदेखि उनीहरूले पाउने तलब भत्ता यो भनेर पठाउँछ। त्यो भइसकेको कारणले गर्दाखेरि त्यस्तो गाह्रो चाहिँ हुँदैन।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
सनराइज बैंक, राइजिंग टू सर्व।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अफगानिस्तानको काबुलमा आज भएको बम विस्फोटमा 5 जना नेपाली घाइते भएका छन्। विस्फोटमा 4 जना नेपालीलाई सामान्य र 1 जनालाई अलि बढी चोट लागेको पुष्टि भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले उज्यालोलाई जानकारी दिनुभयो। घाइते 5 जनाको परिवारसँग सम्पर्क भएको र परिवारलाई यसबारेमा जानकारी गराइसकेको भन्दै उहाँले परिवारकै आग्रहमा घाइतेको नाम सार्वजनिक गर्न नमिल्ने बताउनुभयो। बम विस्फोटमा अन्य नेपाली परेको सम्भावना नरहेको भन्दै अफगानिस्तानमा रहेका आफन्तका बारेमा चिन्ता नलिन पनि परराष्ट्रका प्रवक्ता पौडेलले आग्रह गर्नुभएको छ।
विदेशका जेलमा रहेका नेपालीको अवस्था पत्ता लगाउने काम अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा खोजी भइरहेको हो। प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ सुशील ढुङ्गानाका अनुसार अहिलेसम्म 318 जना नेपाली जेलमा रहेको पत्ता लागेको छ। उनीहरूमध्ये केहीले मृत्युदण्ड भोगिरहेको र केहीलाई जन्म कैद तोकिएको पाइएको छ।
रसुवाका 22 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थीको मुटु परीक्षण गरिएको छ। नेपाल मुटु रोग फाउन्डेशनले सञ्चालन गरेको 2 दिने निशुल्क मुटु परीक्षण शिविरमा रसुवाका 3,420 जना विद्यार्थीको मुटु परीक्षण गरिएको हो। मुटु जाँच गरिएका विद्यार्थी मध्ये 300 जनाको मुटुको भिडियो एक्सरे गरिएको छ। परीक्षणबाट 19 जनाको मुटु सम्बन्धी जटिल समस्या तथा 8 जनाको तत्काल अपरेशन गर्नुपर्ने देखिएको डाक्टर प्रकाश राज रेग्मीले जानकारी दिनुभयो।
लाभग्राही सूचीमा पर्न नसकेका भूकम्प प्रभावितका परिवारको विवरण संकलन गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले 13 महिला इन्जिनियरलाई आजदेखि जिल्लामा खटाएको छ। इन्जिनियरले पहिलो चरणमा नुवाकोट र दोलखाको स्थलगत निरीक्षण गर्नेछन्। पुनः सर्वेक्षणमा परेका झण्डै 1,000 भन्दा धेरैको घरको निरीक्षण गरी लाभग्राही सूचीमा नपर्नुको कारण र उनीहरूको वास्तविक अवस्थाबारे जानकारी लिने प्राधिकरणका सूचना व्यवस्थापन महाशाखाका प्रमुख उपसचिव मनोहर घिमिरेले जानकारी दिनुभयो।
जुम्लाको श्री मन आधारभूत जुम्लाको श्री मन आधारभूत विद्यालयका 100 बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ। एयर होस्टेल सरिता चन्दको पहलमा झोला, कापी कलम, बल लगायतका झण्डै 2,50,000 बराबरको शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका शिक्षक शिवलाल रोकायाले जानकारी दिनुभयो।
सिराहामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक युवाको शव फेला परेको छ। सिराहाको लक्ष्मीपुर 3 शत्रुधन यादवको शव सिराह नगरपालिका रमौलीमा भेटिएको प्रहरीले जनाएको हो। हत्या कसले र किन गरेको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
मूर्तिजन्य पदार्थ नियन्त्रण दिवसको सन्दर्भमा धेरैले आफ्नो विचार उज्यालोको फेसबुक पेज र ट्विटरमा लेख्नु भएको छ।
फेसबुकमा किरण कुमार र बबिताले लेखेको विचार मिल्दाजुल्दा छन्। उहाँहरू लेख्नुहुन्छ, आफूले सुर्तीलाई होइन सुर्तीले आफैलाई खाँदैछ भन्ने कुरा त प्राय सबैलाई थाहा छ। विशेष गरी किशोरावस्थामा बालबालिकाहरूमा साथीको लहैलहीमा लागेर अथवा कस्तो हुँदो रहेछ एकपल्ट चाखौ न त भनेर चाख्दा चाख्दै लत बस्न सक्छ। त्यसकारण स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रमहरू गरेर बालबालिकालाई सचेत बनाउनुपर्छ। साथै कुलतमा फँसेकाहरूलाई लतबाट छुटाउने तरिकाहरूको पनि प्रयोग गर्नुपर्छ र लतबाट छुटेकाहरूलाई पुरस्कृत गर्नुपर्छ। उनीहरूलाई पनि सचेतनामूलक कार्यक्रममा भाग लिन दिनुपर्छ।
गगन बोहराले फेसबुकमा लेख्नु भएको छ, यसलाई नियन्त्रण गर्ने उपाय त नियम कडाईका साथ कार्यान्वयन गर्नु नै हो। सरकारले चाह्यो भने नहुने के छ? पछिल्लो उदाहरण हर्न निषेधलाई नै लिए हुन्छ।
मनिषा दाहाल ट्वीट गर्नुहुन्छ, एकैचोटि निर्मूल पार्न त सकिन्न तर बिस्तारै कम गर्न सकिन्छ। फ्याक्ट्रीमै उत्पादन कम गर्ने अनि बजारमा पनि बिस्तारै कम पठाउने।
तर रविन शाह ठकुरी फेसबुकमै लेख्नुहुन्छ, अरू केही गर्नु पर्दैन, कर बढाएर 400% पुर्याए हुन्छ।
अब चाहिँ चुनावको मिति फेरि सारिएको विषयमा आएका प्रतिक्रिया। सुनसरीका सन्देश भट्टराई इमेलमा लेख्नुहुन्छ, हल्का वर्षा भइरहे पनि मनसुन पछि धकेलिँदै जानुमा त दैवी शक्तिको चलखेल होला, तर दोस्रो चरणको चुनावको मिति पनि पछि धकेलिँदै जानुमा चाहिँ कुन शक्तिको चलखेल होला?
महेश न्यौपानेले फेसबुकमा लेख्नु भएको छ, सरकारमा बस्नेलाई अध्ययन गर्नु पर्दैन, अरूको जेसुकै होस् अनि फेरि मध्य बर्खामा खेती गर्नुपर्छ भन्ने सरकारलाई के थाहा।
अनि आरबी सिंहले फेसबुकमा लेख्नु भएको छ, 3 चुनावको मिति सार्दा पनि मधेसी मोर्चा आफ्नो सबै माग पूरा नहुन्जेलसम्म चुनावमा भाग नलिने भनिरहेका छन् अनि उनीहरूसँग सहमति नगरी मिति सार्नुको अर्थ हुन्छ र?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। नेपाल दर्पणमा अब विदेशको खबर। अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा 80 ज्यान गएको छ। विस्फोटमा 350 भन्दा धेरै घाइते भएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। काबुलको जानवाक स्क्वायर नजिकैको जर्मन दूतावासलाई लक्षित गरेर शक्तिशाली विस्फोट भएको हो। विस्फोटबाट जर्मन दूतावासमा पनि क्षति पुगेको छ। घटनामा ज्यान गुमाउने तथा घाइते हुने धेरै जसो सर्वसाधारण नागरिक रहेका छन्। मानिसहरूको बाक्लो चहल पहल रहेको ठाउँमा भएको विस्फोट निकै शक्तिशाली रहेको प्रत्यक्षदर्शीले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्न थालेपछि सुरक्षा चिन्ता बढेको अमेरिकी संचार सुरक्षाकर्मीले जनाएका छन्। हिमचिम बढ्नासाथ जो कोहीलाई पनि सिधै फोन सम्पर्क गर्ने ट्रम्पको बानीका कारण एकातिर सुरक्षा चिन्ता बढेको र अर्कोतिर कूटनीतिक शिष्टाचारमा पनि बाधा पुगेको भन्दै संचार सुरक्षाकर्मीले चिन्ता जनाएका छन्। अमेरिकी सेनाध्यक्ष समेत रहेका राष्ट्रपति ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा त्यसलाई पूर्ण संचार सुरक्षा तथा गोप्यताको आवरण दिन पनि हम्मे हम्मे परेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल च्याम्पियनशिप फुटबलमा सरस्वती क्लब र नेपाल आर्मी विजयी भएका छन्। एन्फा कम्प्लेक्स 7-2 भएको खेलमा सरस्वतीले झापा 11 3-2 हराएको हो। यस्तै दोस्रो खेलमा नेपाल आर्मीले मनाङ मर्स्याङ्गदी क्लबलाई 5-1 हराएको छ।
एन्फा महिला लिग च्याम्पियनशिप फुटबलमा आज कैलाली, सिन्धुपाल्चोक, ताप्लेजुङ, नवलपरासी, मोरङ र बारा विजयी भएका छन्। पाल्फामा आज भएको पहिलो खेलमा कैलालीले उदयपुरलाई 2-1 हरायो। दोस्रो खेलमा ताप्लेजुङले सप्तरीलाई 10-1 फराकिलो अन्तरले हरायो भने तेस्रो खेलमा सिन्धुपाल्चोकले सिन्धुलीलाई 5-0 हराएको छ। यस्तै स्याङ्जाको वालिङमा भएको खेलमा नवलपरासीले इलामलाई 1-0 हराएको छ। स्याङ्जामै भएको दोस्रो खेलमा मोरङले धनुषालाई भने 21-0 फराकिलो अन्तरले हरायो। मोरङकी सरू लिम्बू एक्लैले 12 गोल गरेकी छिन्। आजै भएको तेस्रो खेलमा बाराले बर्दियालाई 3-0 हराएको छ।
र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा पश्चिमाञ्चल विकास क्षेत्र विजयी भएको छ। काठमाडौँको किर्तिपुरमा भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई 95 रनले हराएको हो। पश्चिमाञ्चलले दिएको 203 रनको लक्ष्य पछ्याएको मध्यमाञ्चल 40 ओभर 3 बलमा 107 रन बनाउँदै अल आउट भएपछि पश्चिमाञ्चल 95 रनले विजयी भएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
असार 14 गते दोस्रो चरणको चुनाव गर्ने सरकारको निर्णय, आयोगद्वारा नयाँ कार्यतालिका सार्वजनिक, असार 14 को चुनावमा पनि भाग नलिने भन्दै मधेसी मोर्चाद्वारा आन्दोलनको कार्यक्रम घोषणा।
भरतपुरमा मतगणनाको माग गर्दै एमालेद्वारा संसद बैठक अवरुद्ध, च्यातिएका मतपत्रको विवरण पेश गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्वाचन आयोगको निर्देशन।
राष्ट्रपतिले दिएको समयभित्र दलहरू सहमतिको सरकार गठन गर्न असफल, भोलिदेखि बहुमतीय प्रक्रिया शुरू हुने।
अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली बम विस्फोट, 80 जनाको ज्यान गयो, 350 जना भन्दा धेरै घाइते।
र राष्ट्रिय महिला लिग फुटबलमा कैलाली, सिन्धुपाल्चोक र ताप्लेजुङको जित, नवलपरासी, मोरङ र बारा पनि विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै अर्जुन पोखरेल र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।